शरीर, आत्मा र आत्मा, तपाईँ मर्दा तिनीहरू कहाँ जान्छन्? रैन्डोल्फ डन र जो मक्किनेद्वारा। अध्याय एक। शरीर, आत्मा र आत्मालाई के हुन्छ? सुरुमा परमेश्वरले स्वर्ग र पृथ्वी सृष्टि गर्नुभयो। पृथ्वी बिना आकार र शून्य थियो। उत्पत्ति एक दुई। अनि परमेश्वरले भन्नुभयो, आकाश मुनिको पानी एक ठाउँमा जम्मा होस् र सुक्खा जमिन देखा परोस्, अनि त्यसैलाई परमेश्वरले सुक्खा भूमि भन्नुभयो। उत्पत्ति एक नौ दस। अनि परमेश्वरले भन्नुभयो, पृथ्वीले तिनीहरूको जात अनुसार जीवित प्राणीहरू, गाईवस्तु र घस्रने चीजहरू र पृथ्वीका जनावरहरू तिनीहरूको जात अनुसार ल्याओस्, र यो त्यस्तै भयो। उत्पत्ति एक चौबिस। तब परमेश्वरले मानिसलाई सृष्टि गर्नुभयो, एक भौतिक र अनन्त प्राणी, उहाँको प्रेम, धार्मिकता, शान्ति र दयाको समानतामा। त्यसपछि उनले आदम र हवालाई आफूलाई राखिएको ठाउँको हेरचाह गर्न, फलफूल र वृद्धि गर्न, र असल र खराबको ज्ञानको रूखको फल नखान भने। तर तिनीहरूले पाप गरे। जब तिनीहरूले आफ्ना इच्छाहरू पूरा गरे र रूखको फल खाएर अनाज्ञाकारी भए, यो अनाज्ञाकारिताको परिणाम शारीरिक र अनन्त मृत्यु भयो। यो सबै मानिसहरूमा लागू हुन्छ, किनभने सबैले पाप गरेका छन् र परमेश्वरको महिमाबाट चुकेका छन्। रोमी तीन तेइस। सबै मानिसहरूले आफ्नो पापपूर्ण जीवनशैलीबाट परिवर्तन गरून्, ख्रीष्टको रगतले धोएर शुद्ध बनोस्, पापको क्षमा ल्याउनुहोस्, ताकि तिनीहरूले परमेश्वरसँग मेलमिलाप गरून् भन्ने परमेश्वरको इच्छा हो। यो पूरा गर्न एक स्वीकार्य पापबलि बनाउनु पर्थ्यो। नासरतका येशु मानव स्वरूपमा परमेश्वर, जसले उहाँको मृत्युमा गाडिएर आज्ञाकारिताद्वारा ख्रीष्टमा विश्वास र भरोसा राख्ने जो कोहीको लागि एकमात्र र सिद्ध पाप बलिको रूपमा आफ्नो पापरहित शरीर अर्पण गर्नुभयो, नयाँ आत्मिक अस्तित्वलाई उठाउनुभयो। ख्रीष्टको चर्च र उपहारको रूपमा पवित्र आत्मा दिनुभयो। त्यसो भए ख्रीष्टमा भएकाहरूले परमेश्वरको प्रतिरूपमा बढ्नुपर्छ र परिपक्व हुनुपर्दछ। प्रेम, विश्वासयोग्य, शान्ति, दया, सत्य, ख्रीष्टको वचनमा बसेर र उहाँको इच्छा अनुसार जीवन बिताएर। यदि जो ख्रीष्टमा विश्वासी रहन्छन् तिनीहरूको भाग्य ईश्वर, ख्रीष्ट, पवित्र आत्मा र ख्रीष्टको रगतद्वारा धर्मी बनाइएका अन्यहरूसँग अनन्त जीवन हो। यद्यपि विद्रोही, अविश्वासी र पश्चाताप नगर्नेहरूको नियति सैतानसँगको अनन्त मृत्यु हो। अयुब जस्ता मानिसहरूले प्राय शारीरिक मृत्युपछि के हुन्छ भनेर सोध्छन्। यदि मानिस मरे भने के ऊ फेरि जीवित हुन्छ? अयुब चौध चौध। मानिस मर्छ भने के ऊ फेरि जिउन्छ भन्ने सम्बोधन गर्नु अघि यस अध्ययनमा प्रयोग गरिएका शब्दहरूको केही परिभाषा र सुरुदेखि नै मानिसको अस्तित्वको समीक्षा क्रमबद्ध छ। जीव शरीर दृश्य र भौतिक मानिस हो, मानिसको मासु र रगतको भाग। तब परमप्रभु परमेश्वरले जमिनबाट धुलोको मानिस बनाउनुभयो र उसको नाकमा जीवनको सास फुकिनुभयो र मानिस जीवित प्राणी भयो। उत्पत्ति दुई सात आठ। तपाईँको हातले मलाई बनाउनुभयो र बनाउनुभयो, र अब तपाईँले मलाई पूर्ण रूपमा नष्ट गर्नुभयो। सम्झनुहोस् कि तपाईँले मलाई माटो जस्तै बनाउनु भएको छ, अनि के तिमी मलाई धुलोमा फर्काउनेछौ? अयुब दस आठ नौ। किनकि मानिसका छोराहरूलाई जे हुन्छ पशुहरूलाई पनि हुन्छ। तिनीहरूमा एउटा कुरा आउँछ, जसरी एक मर्छ त्यस्तै अर्को मर्छ। निस्सन्देह तिनीहरू सबै एक सास छ। मानिसलाई जनावरहरूमा कुनै फाइदा छैन, किनकि सबै व्यर्थ हो। सबै एकै ठाउँमा जान्छन्, सबै धुलोबाट हुन् र सबै धुलोमा फर्किन्छन्। मानिसका सन्तानको आत्मा जो माथि जान्छ कसले जान्दछ? उपदेशक तीन उन्नाइस एक्काइस। मृत्यु भौतिक शरीरको मुटु, फोक्सो, मस्तिष्क आदिको कार्यको अन्त्य हो। बाढीको विवरणमा यसले भन्छ, सुक्खा जमिनमा जसको नाकमा जीवनको सास थियो सबै मरे। उत्पत्ति सात बाइस। आत्मा बिनाको शरीर मरेको छ। याकुब दुई छब्बिस। अनि जसरी मानिसको लागि एकपटक मर्नु तोकिएको छ र त्यसपछि न्याय आउँछ, त्यसरी नै ख्रीष्ट धेरैका पापहरू वहन गर्नको लागि एकपटक बलिदान हुनुभयो। पापको सामना गर्न होइन, तर तिनीहरूलाई बचाउनको लागि दोस्रो पटक देखा पर्नुहुनेछ। उत्सुकतापूर्वक उहाँलाई पर्खिरहेको छ। हिब्रु नौ सत्ताइस अठतिस। टिप्पणी गर्नुहोस्, भगवान्ले शरीरमा जीवन सास नदिँदा र मानिसलाई आत्मा र आत्मा नदिँदासम्म मानिसको शरीर फोहोरको निर्जीव रूप थियो। चिहान चिहान जहाँ पनि मृत भौतिक शरीर छोडिएको छ वा राखिएको छ, महासागर, उजाड स्थान, चिहान वा अन्तिम अवशेषहरू चिन्ह लगाउने कुनै पनि चिज, हेर्स हेर्स हिब्रू शब्द सियोल र ग्रीक शब्द एडोस वा हाडोबाट आएको हो, जसको अर्थ शारीरिक मृतकका आत्माहरूको वास हो, शारीरिक रूपमा मरेकाहरूको अनन्त आत्माहरूको नदेखेको वा नदेखिने संसार। टिप्पणी गर्नुहोस्, केही बाइबलहरूले गलत रूपमा एडोस र हाडोलाई नरक भनेर अनुवाद गरेका छन्। तर नरकको लागि शब्द गेनी हो, शैतानको लागि आरक्षित ठाउँ। यो गलत अनुवादले धेरै भ्रम पैदा गरेको छ। त्यहाँ एकजना धनी मानिस थियो जसले बैजनी र मसिनो सुती कपडा लगाएको थियो र जसले हरेक दिन भव्य भोज खान्थे। र उसको ढोकामा लाजर्स नाउँ गरेको गरिब मानिसलाई राखिएको थियो, घाउले छोपिएको थियो, जो धनी मानिसको टेबुलबाट खसेको कुरा खान चाहन्थे। साथै कुकुरहरू पनि आएर उसको घाउ चाटे। गरिब मानिस मरे र स्वर्गदूतहरूले अब्राहमको छेउमा लगे। धनी मानिस पनि मरे र गाडियो र हेरिसमा पीडामा परेको बेला उसले आफ्नो आँखा उठाएर अब्राहमलाई टाढा देख्यो र लाजर्सलाई आफ्नो छेउमा देख्यो। लुका 16:19-23। टिप्पणी गर्नुहोस्, हेर्सको धर्मी आत्माहरूका लागि प्रमोदवन पक्ष र परमेश्वरको आज्ञा पालन गर्न अस्वीकार गर्नेहरू विद्रोही, अविश्वासी र दुष्टहरूका लागि यातना पक्ष छ। नरक हिब्रू शब्द जेनीको मूल रूपमा मूर्तिपूजक यहुदीहरूले आफ्ना छोराछोरीहरूलाई मोलोस र बाल देवताहरूको पूजाको रूपमा जिउँदै जलाउने ठाउँ हो। बेबिलोनी निर्वासनपछि यो उपत्यका सहरको फोहोर बन्यो र निरन्तर आगो बलिरहेको थियो। यो नरक दुष्टहरूको अनन्त स्थान स्वर्गको विपरीतलाई सङ्केत गर्न आएको थियो। इस्टर्नको बाइबल शब्दकोश बेबोसफद्वारा पिसी अध्ययन बाइबल। आत्मा ग्रीक शब्द पसचीको अर्थ मानिसको अनन्त अस्तित्व हो, उसको अन्तस्करण जागरूकता मानिसलाई दिइएको थियो जब भगवान्ले उसमा जीवन सास फेर्नुभयो। यसलाई अक्सर हृदय वा उसको भित्री अस्तित्व भनिन्छ। आत्माको आगोलाई ननिभाउनुहोस्, भविष्यवाणीहरूलाई अपमानजनक व्यवहार नगर्नुहोस्, सबै कुरा परीक्षण गर्नुहोस्, असल कुरालाई धारण गर्नुहोस्, हरेक किसिमको दुष्टताबाट टाढा रहनुहोस्। ईश्वर स्वयं शान्तिका परमेश्वरले तपाईँलाई पवित्र बनाउनुहोस्। होस् तपाईँको सम्पूर्ण आत्मा, आत्मा र शरीर हाम्रा प्रभु येशु ख्रीष्टको आगमनमा निर्दोष रहोस्। तिमीलाई बोलाउने विश्वासयोग्य छ र उसले यो गर्नेछ। 1 थेस्लोनिकी 5:19-24। म्याथ्यूले येशूलाई यसो भन्नुभएको छ, तिम्रो शरीरलाई मार्न चाहनेहरूदेखि नडराओ, तिनीहरूले तिम्रो आत्मालाई छुन सक्दैनन्। केवल भगवान्सँग डराउनुहोस् जसले तपाईँको आत्मा र शरीरलाई नरकमा नष्ट गर्न सक्छ। ग्रीक शब्द हाडो हेर्स होइन। मत्ती 10:28। आत्मा हिब्रू शब्द नेसामाह र ग्रीक शब्द न्युमाले मानिसको आत्मालाई परमेश्वरले उहाँमा सृष्टि गर्नुभयो, जुन मानिसको मृत्युमा परमेश्वरमा फर्किन्छ। धुलो शरीर जमिनमा फर्कन्छ जुन यो आएको थियो र आत्मा दिनुभएको परमेश्वरमा फर्कन्छ। उपदेशक 12:7। रोमका ख्रिस्टियनहरूलाई पावलले लेखे, हामी परमेश्वरका सन्तान हौं भनेर आत्माले हाम्रो आत्मासँग गवाही दिन्छ। आत्माले हामीलाई हाम्रो कमजोरीमा मद्दत गर्नुहुन्छ। हामीले के को लागि प्रार्थना गर्नुपर्छ भन्ने हामीलाई थाहा छैन, तर आत्मा आफैले शब्दहरूले व्यक्त गर्न नसक्ने विलापका साथ हाम्रो लागि मध्यस्थता गर्नुहुन्छ। र जसले हाम्रो हृदय खोज्छ उसले आत्माको दिमागलाई जान्नुहुन्छ, किनकि आत्माले परमेश्वरको इच्छा बमोजिम सन्तहरूको लागि मध्यस्थता गर्नुहुन्छ। रोमी 8:16-27। टिप्पणी गर्नुहोस्, आत्मा जब ईश्वरलाई अभिव्यक्त गरिन्छ, सामान्यतया परमेश्वरको आत्मा, ख्रीष्टको आत्मा, पवित्र आत्मा वा केवल आत्माको रूपमा अनुवाद गरिन्छ। टिप्पणी गर्नुहोस्, अरामी शब्द रुवासलाई आत्मा अनुवाद गरिएको छ, जसले मानिस लगायत जीवन श्वास लिने जनावरहरूलाई जनाउँछ। अध्याय 2। समय जब ख्रीष्ट पृथ्वीमा हुनुहुन्थ्यो, परमप्रभुका एक स्वर्गदूत जोसेफ उहाँलाई सपनामा देखा परे, यसो भन्दै, जोसेफ दाउदका छोरा, मरियमलाई आफ्नी पत्नीको रूपमा लिन नडराऊ, किनकि उहाँमा गर्भधारण भएको कुरा पवित्र आत्माबाट हो। उसले एउटा छोरो जन्माउनेछ र तिमीले उहाँको नाउँ येशु राख्नेछौ, किनकि उहाँले आफ्ना मानिसहरूलाई तिनीहरूका पापहरूबाट बचाउनुहुनेछ। मत्ती 1:21-22। टिप्पणी गर्नुहोस्, येशुले आफ्ना मानिसहरूलाई बचाउनुहुन्छ, सबै मानिसहरूलाई होइन। प्रेरित युहन्नाले लेखे, भोलिपल्ट उहाँले युहन्ना बप्तिस्मा दिने येशुलाई आफूतिर आउँदै गरेको देख्नुभयो र भन्नुभयो, हेर संसारको पाप लैजानुहुने परमेश्वरको थुमा। युहन्ना 1:29। यसैले ख्रीष्टले मृत्यु भोग्नुपर्छ भनी लेखिएको छ। क्रुसिफिक्सनद्वारा र तेस्रो दिनमा मरेकाहरूबाट बौरी उठ्नुहोस् र यरुसलेमबाट सुरु गरी सबै राष्ट्रहरू यहुदीहरू र अन्य जातिहरूलाई उहाँको नाउँमा पश्चाताप र पापहरूको क्षमाको घोषणा गरिनुपर्छ। लुका 24:46-47 टिप्पणी गर्नुहोस्। कतिपय मानिसहरूले मृत्युमा सबै मानिसहरू स्वर्ग जानेछन् भनी दावी गर्छन्। यदि यो सत्य हो भने पापहरूको पश्चाताप र क्षमा घोषणा गर्न आवश्यक छैन। येशूले तिनलाई भन्नुभयो, बाटो सत्य र जीवन म नै हुँ। मद्वारा बाहेक कोही पनि पिता कहाँ आउँदैन। युहन्ना 14:7 उहाँमा ख्रीष्ट हामीले उहाँको रगतद्वारा मुक्ति पाएका छौँ। हाम्रा अपराधहरूको क्षमा उहाँको अनुग्रहको धन अनुसार। एफिसी 1:7 आफ्नो क्रुसमा टाँगिनुभन्दा केही समय अघि येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, म पितालाई छोडेर संसारमा आएको हुँ, अब म संसार छोडेर बाबामा फर्कदैछु। युहन्ना 16:28 टिप्पणी गर्नुहोस्। तर पहिले येशूले त्यो उद्देश्य पूरा गर्नुपर्छ जसको लागि उहाँ स्वर्गबाट ओर्लनुभयो। परमेश्वरको थुमाले आफूलाई प्रायश्चितको बलिदानको रूपमा परमेश्वरलाई अर्पण गर्नुपर्छ, किनभने उहाँले क्रुसमा हुँदा मानिसका पापहरू आफ्नो शरीरमा बोक्नुभयो। 2 पत्रुस 2:24 उनी स्वयं ख्रीष्ट रूखमा उहाँको शरीरमा हाम्रा पापहरू बोक्नुभयो, ताकि हामी पापको लागि मर्न र धार्मिकताको लागि बाँच्न सकौँ। उसको घाउले तिमी निको भएको छौ। 1 पत्रुस 2:24 येशूले आफूसँगै क्रुसमा टाँगिएको चोरलाई भन्नुभयो, साँच्चै म तिमीलाई भन्छु, आज तिमी मसँग प्रमोदवनमा हुनेछौ। लुका 23:43 मृत्युको 9 घण्टामा येशूलाई परमेश्वरले त्यागेको महसुस गर्नुभयो। हे मेरो भगवान् तपाईँले मलाई किन त्याग्नुभयो? मत्ती 27:26 ख्रीष्टको आत्मा तब गर्नुभयो र घोषणा गर्नुभयो, ग्रिक शब्द केरुसो जसको अर्थ हेराल, घोषणा गर्नु, प्रचार गर्नु, जेलमा रहेका आत्माहरूलाई, किनभने तिनीहरूले पहिले आज्ञा पालन गरेनन्। 1 पत्रुस 3:19-20 टिप्पणी, उहाँको घोषणाको विषयवस्तुको सन्दर्भमा बाइबल मौन छ। येशूले प्रमोदवनमा बस्नेहरूलाई तिनीहरूका पापहरू अब सिद्ध प्रायश्चितको बलिदान गरिएझै क्षमा भएको घोषणा गर्न सक्नुहुन्थ्यो। केही नाटकीय रूपमा परिवर्तन भयो जब येशू बुवामा फर्कनुभयो। उहाँले प्रमोदवन र त्यहाँका सबै आत्माहरूलाई स्वर्गमा सार्नुभयो। जब उहाँ माथि उक्लनुभयो, उहाँले कैदीहरूको एक समूहको नेतृत्व गर्नुभयो र मानिसहरूलाई उपहारहरू दिनुभयो। एफिसी 4:8 टिप्पणी गर्नुहोस्। प्रमोदवनमा राखिएका बन्दीहरूको समूह धर्मी आत्माहरूलाई शुद्ध पारिएको छ, क्षमा गरिएको छ र येशूसँगै स्वर्गमा माथि उठाइएको छ। हेर्सको यातना पक्षमा बाँकी रहेका आत्माहरू न्यायको दिनको लागि पर्खिरहेका छन्। अध्याय 3 ख्रीष्ट परमेश्वरमा फर्किएपछिको समय। येशूले प्रतिज्ञा गर्नुभयो, म मेरो ख्रीष्टको चर्च निर्माण गर्नेछु र हेर्सका ढोकाहरू यसको विरुद्धमा विजयी हुने छैनन्। मत्ती 16:18 टिप्पणी गर्नुहोस्। ख्रीष्टको चर्च कुनै भवन, मन्दिर वा अभयारण्य होइन, तर ख्रीष्टको रगतद्वारा धर्मी बनाइएका क्षमा पापीहरूको शरीर हो। टिप्पणी गर्नुहोस्। हेरिसको ढोका वा प्रवेश मृत्यु हो, मानिसमाथि सैतानको पकड। मृत्युले ख्रीष्टको मण्डलीमाथि विजय हासिल गर्दैन, त्यसैले उहाँको राज्यमा ख्रीष्टको पुनरुत्थान र स्वर्गारोहणपछि मर्नेहरूलाई हेर्समा बन्दी बनाइँदैन। टिप्पणी गर्नुहोस्। दुष्टहरू हेर्समा रहन्छन्, ख्रीष्ट नआउन्जेल क्षमा नगरिएका आत्माहरूलाई बस्ने जेल। पावल चाहन्थे विदा हुन र ख्रीष्टसँग हुन। फिलिप्पी 1:23 यसकारण हामी सधैँ विश्वस्त छौँ र जान्दछौँ कि जबसम्म हामी शरीरमा घरमा छौँ, हामी प्रभुबाट टाढा छौँ। हामी विश्वासद्वारा जिउँछौँ, नजरले होइन। हामी विश्वस्त छौँ म भन्छु, र शरीरबाट टाढा र प्रभुसँग घरमा बस्न रुचाउँछौँ। कोरिन्थी 5:6-8 किनभने परमेश्वरले हामीलाई क्रोध भोग्न नियुक्त गर्नुभएको होइन, अनन्त यातना, तर हाम्रा प्रभु येशू ख्रीष्टद्वारा मुक्ति प्राप्त गर्न। उहाँ हाम्रो लागि मर्नुभयो ताकि हामी जाँदा जीवित होस् वा सुतिरहेको मरेको होस्, हामी ख्रीष्टमा भएकाहरू उहाँसँगै बाँच्न सकौँ। त्यसकारण एकअर्कालाई प्रोत्साहन दिनुहोस् र एकअर्कालाई निर्माण गर्नुहोस्, जसरी वास्तवमा तपाईँ गर्दै हुनुहुन्छ। 1 थेस्लोनिकी 5:9-11 टिप्पणी गर्नुहोस्। यी सबै पावलको इच्छासँग सहमत छन्। उहाँको आशा मृत्युपछि हेर्स जाने थिएन, जहाँ येशु अब फेला पार्नुहुन्न तर स्वर्गमा जानु थियो ख्रिष्टसँग हुन। जब उसले पाँचौँ मोहर खोल्यो, मैले वेदीमुनि परमेश्वरको वचन र तिनीहरूले राखेको गवाहीको कारण मारिएका मानिसहरूका आत्माहरू देखे। प्रकाश छ। नौ, अर्को एउटा स्वर्गदूत जससँग सुनको धुपौरो थियो आएर वेदीमा उभिए। उहाँलाई सिंहासनको अगाडिको सुनको वेदीमा सबै सन्तहरूको प्रार्थनाको साथ अर्पण गर्न धेरै धूप दिएको थियो। प्रकाश आठ तीन टिप्पणी गर्नुहोस्। प्रकाश छ। नौको पाँचौ छापमा योहन्नाले शहीद इसाईहरूको आत्माहरू देखे जुन वेदीमुनि थिए र त्यो वेदी स्वर्गमा परमेश्वरको सिंहासनको अगाडि थियो। त्यसैले शहीदहरू पातालमा होइन स्वर्गमा थिए। येशूले तिनलाई भन्नुभयो, म पुनरुत्थान र जीवन हुँ। ममाथि विश्वास गर्ने मानिस मरे तापनि बाँच्नेछ, र जो जीवित रहन्छ र ममा विश्वास गर्छ त्यो कहिल्यै मर्ने छैन। के तपाईँ यो विश्वास गर्नुहुन्छ? योहन्न एघार पच्चिस छब्बिस टिप्पणी गर्नुहोस्। येशूले प्रतिज्ञा गर्नुभयो कि बाँच्ने र विश्वास गर्नेहरू, उहाँमा विश्वास र भरोसा राख्नेहरू कहिल्यै मर्ने छैनन्। यद्यपि तिनीहरूको भौतिक शरीरले काम गर्न छोड्नुपर्छ र त्याग्नुपर्छ, तिनीहरूको आत्माहरू अनन्त छन् र सिधै स्वर्गको प्रमोदवन भागमा ख्रिष्टसँग रहन जान्छन्, जसले घोषणा गर्नुभयो, म बाटो सत्य र जीवन हुँ। योहन्न चौध छ। हामी विश्वास गर्छौँ कि येशू मर्नुभयो र फेरि जीवित हुनुभयो, र त्यसैले हामी विश्वास गर्छौँ कि परमेश्वरले उहाँमा सुतेकाहरूलाई येशूसँगै ल्याउनुहुनेछ। एक थेस्लोनिकी चार चौध टिप्पणी गर्नुहोस्। क्रिश्चियनहरूका आत्माहरू जब तिनीहरूको भौतिक शरीरहरू मर्छन्, स्वर्गमा येशूसँग प्रमोदवनमा जान्छन्, जहाँ तिनीहरू उहाँको पुनरागमन दोस्रो आगमनसम्म रहनेछन्। मुक्ति पाएका आत्माहरू स्वर्गमा भएको हुनाले उहाँ फर्कनुहुँदा तिनीहरू उहाँसँगै हुनेछन् भन्ने अर्थ लाग्छ। म ख्रिष्टमा एकजना मानिसलाई चिन्छु जो चौध वर्ष पहिले तेस्रो स्वर्गमा समातिएको थियो। यो शरीरमा थियो वा शरीर बाहिर मलाई थाहा छैन, भगवान् जान्नुहुन्छ। र मलाई थाहा छ कि यो मानिस शरीरमा वा शरीरबाट अलग मलाई थाहा छैन, तर भगवान्लाई थाहा छ स्वर्गमा समातियो। उहाँले अव्यक्त कुराहरू सुन्नुभयो, मानिसहरूलाई बताउन अनुमति नदिने कुराहरू। दुई कोरिन्थी बाह्र दुई चार टिप्पणी। पावल तेस्रो स्वर्ग स्वर्गीय स्वर्ग परमेश्वरको वासस्थान र प्रमोदवनमा समातिएको थियो, जहाँ ख्रिष्टले उहाँलाई निर्देशन दिनुभएको थियो। त्यसैले ख्रिष्टको स्वर्गारोहणको केही समयपछि स्वर्ग स्वर्गमा थिएन। टिप्पणी गर्नुहोस्। यहुदीहरूका लागि पहिलो स्वर्गको अर्थ वायुमण्डल एरियल स्वर्ग, दोस्रो स्वर्गको अर्थ बाह्य अन्तरिक्ष साइडरियल स्वर्ग, र तेस्रो स्वर्ग परमेश्वरको वासस्थान थियो। जब तिनीहरूले यो सुने, तिनीहरू क्रोधित भए र उहाँलाई दाँत किटाए। तर पवित्र आत्माले भरिएको स्टिफनसले स्वर्गतिर हेरे र परमेश्वरको महिमा र येशूलाई परमेश्वरको दाहिने हातमा उभिरहेको देखे। हेर, उहाँले भन्नुभयो, म स्वर्ग खुला र मानिसको पुत्रलाई परमेश्वरको दाहिने हातमा उभिरहेको देख्छु। यो सुनेर तिनीहरूले आफ्ना कान छोपे र आफ्नो स्वरको शीर्षमा चिच्याएर तिनीहरू सबै उहाँतिर दौडे, उहाँलाई सहरबाट बाहिर तानेर ढुङ्गाले हिर्काउन थाले। यसैबीच साक्षीहरूले साउल नाउँ गरेका युवकको खुट्टामा आफ्नो लुगा राखे। जब तिनीहरूले उहाँलाई ढुङ्गाले हानेका थिए, स्टिफनले प्रार्थना गरे, हे प्रभु येशु, मेरो आत्मा ग्रहण गर्नुहोस्। त्यसपछि उसले घुँडा टेक्यो र करायो, प्रभु यो पाप तिनीहरूको विरुद्धमा नराख्नुहोस्। यसो भनिसकेपछि ऊ निदायो। प्रेरित सात चौवन्न साठी ख्रिष्टको स्वर्गारोहणपछि शरीर आत्मा र आत्माको भाग्य। सबै मानिसहरूको आत्मा परमेश्वरमा फर्कन्छ र शरीर माटोमा फर्कन्छ। ख्रिष्टमा भएकाहरूको आत्मा स्वर्गमा प्रमोदवन्न जान्छ, तर आत्मा न्यायको पर्खाइमा हेर्समा यातनामा जान्छ। सबैभन्दा महत्त्वपूर्ण प्रश्न, त्यसो भए अनन्तसम्म मुक्ति पाउन मैले के गर्नुपर्छ? त्यो प्रश्नको उत्तर खोज्नेले गम्भीर छनौटको सामना गर्नुपर्नेछ। अध्याय चार ख्रिष्टको दोस्रो आगमन। उहाँले यसो भन्नुभएपछि उहाँलाई तिनीहरूको आँखाको सामु उचालियो र बादलले उहाँलाई तिनीहरूको नजरबाट लुकायो। उहाँ जाँदै गर्दा तिनीहरूले आकाशतर्फ ध्यान दिएर हेरिरहेका थिए, जब अचानक सेतो लुगा लगाएका दुईजना मानिसहरू तिनीहरूको छेउमा उभिए। गालिलका मानिसहरू तिनीहरूले भने, तिमीहरू यहाँ किन आकाशतिर हेर्दै उभिरहेका छौ? तिमीबाट स्वर्गमा लगिनुभएका यही येशू, जसरी तिमीले उहाँलाई स्वर्गमा गएको देखेका छौ, त्यसरी नै फर्केर आउनुहुनेछ। प्रेरित एक नौ एघार। उहाँलाई जसले हामीलाई प्रेम गर्नुहुन्छ र उहाँको रगतद्वारा हामीलाई हाम्रा पापहरूबाट छुटकारा दिनुभएको छ र उहाँको परमेश्वर र पिताको सेवा गर्न हामीलाई राज्य र पुजारीहरू बनाउनुभएको छ, उहाँलाई सदा सर्वदा महिमा र शक्ति होस्। आमेन। हेर, उहाँ बादलहरू लिएर आउँदै हुनुहुन्छ र हरेक आँखाले उहाँलाई देख्नेछ, उहाँलाई छिर्नेहरूले समेत र पृथ्वीका सबै मानिसहरूले उहाँको कारण शोक गर्नेछन्। त्यसो भए यो हुनेछ। प्रकाश 1:5-7। परम प्रभु आफ्नो प्रतिज्ञा पूरा गर्न ढिलो हुनुहुन्न, जसरी कोही कोहीले ढिलोपन बुझ्छन्। उहाँ तिमीहरूसँग धीरजी हुनुहुन्छ, कसैको नाश नहोस् तर सबैजना पश्चात्तापमा आओस् भन्ने चाहन्छन्। 2 पत्रुस 3:9। हे सबै थाकेका र बोझले दबिएका हो, म कहाँ आओ र म तिमीहरूलाई विश्राम दिनेछु। मेरो जुवा आफ्नो हातमा लिनुहोस् र मबाट सिक्नुहोस्, किनकि म हृदयमा कोमल र नम्र छु र तपाईँले आफ्नो आत्माको लागि विश्राम पाउनुहुनेछ। किनकि मेरो जुवा सजिलो छ र मेरो बोझ हलुका छ। मत्ती 11:28-30। मेरो बुबाको घरमा धेरै कोठाहरू छन्। यदि त्यसो नभएको भए के मैले तपाईँलाई भनेको थिएँ कि म तपाईँको लागि ठाउँ तयार गर्न जान्छु? र यदि म गएर तिम्रो लागि ठाउँ तयार पारे भने म फेरि आउनेछु र तिमीलाई आफू कहाँ लैजानेछु, ताकि म जहाँ छु तिमी पनि हुन सक्छौ। युहन्ना 14:2-3। हामी जो जीवित छौँ, जो प्रभुको आगमनसम्म बाँकी छ, निद्रामा परेकाहरूलाई अगाडि जाने छैनौँ, किनकि प्रभु स्वयं स्वर्गबाट आज्ञाको पुकार, प्रधान दूतको आवाज र परमेश्वरको तुरहीको आवाजमा ओर्लनुहुनेछ र ख्रीष्टमा मरेकाहरू पहिले बौरी उठ्नेछन्। तब हामी जो जीवित छौँ, जो बाँकी छौँ, तिनीहरूसँगै बादलमा हावामा प्रभुलाई भेट्नलाई उचालिनेछौँ र यसरी हामी सधैँ परम प्रभुसँग हुनेछौँ। 1 थेस्लोनिकी 4:15-17। समुद्रले त्यसमा भएका मरेकाहरूलाई छोडिदियो र मृत्यु र पातालले तिनीहरूमा भएका मरेकाहरूलाई छोडिदिए र सबैलाई तिनीहरूका कार्यहरू अनुसार न्याय गरियो। प्रकाश 20:13। टिप्पणी गर्नुहोस्, मृत्यु वा चिहानले धुलोमा परिणत भएको भौतिक शरीरलाई त्याग्यो। ख्रीष्टमा मरेकाहरू सबै धर्मीहरूको शरीरहरू परमेश्वरसँग हुनको लागि अमर शरीरमा परिवर्तन हुनेछन्, जबकि सबै विद्रोही र दुष्टहरूको शरीर सैतानको साथ हुन अविनाशी शरीरहरूमा परिवर्तन हुनेछ। टिप्पणी गर्नुहोस्, हेडिस नर्कले दुष्टहरूको आत्मा त्याग्यो न्यायको लागि आएको छ। टिप्पणी गर्नुहोस्, बाइबलले बताउँछ कि ख्रीष्ट फर्कनुहुनेछ तर उहाँको दोस्रो आगमन कहिले हुनेछ भनेर यसले कुनै सङ्केत प्रदान गर्दैन। भाइहरू हो, म तिमीहरूलाई यो भन्छु, मासु र रगतले परमेश्वरको राज्यको उत्तराधिकारी हुन सक्दैन, न त विनाशीले अविनाशीको उत्तराधिकारी बनाउँछ। हेर, म तिमीलाई एउटा रहस्य भन्छु, हामी सबै सुत्ने छैनौँ तर हामी सबै परिवर्तन हुनेछौँ, एक क्षणमा, आँखाको झिल्कामा, अन्तिम तुरहीमा, किनकि तुरही बज्नेछ र मरेकाहरू अविनाशी रूपमा जीवित हुनेछन् र हामी परिवर्तन हुनेछौँ। यस नाशवान शरीरले अविनाशी धारण गर्नुपर्छ र यो नश्वर शरीरले अमरत्व धारण गर्नुपर्छ। जब नाशवानले अविनाशीलाई धारण गर्दछ र नश्वरले अमरत्व धारण गर्दछ, तब लेखिएको भनाइ पूरा हुनेछ, मृत्यु विजयमा निलियो। 1 कोरिन्थियन्स 15:50-54। जब प्रभु येशु स्वर्गबाट उहाँका शक्तिशाली स्वर्गदूतहरूसँग ज्वलन्त आगोमा प्रकट हुनुभयो, जसले परमेश्वरलाई नचिन्नेहरू र हाम्रा प्रभु येशुको सुसमाचारलाई नमान्नेहरूमाथि बदला लिनुहुन्छ, तिनीहरूले परमप्रभुको उपस्थिति र उहाँको शक्तिको महिमाबाट अनन्तको दण्ड भोग्नेछन्। 2 थेस्लोनिकी 1:7-9। अनि मैले मरेका ठुला र साना सिंहासनको अगाडि उभिरहेको देखे र पुस्तकहरू खोलिएका थिए। त्यसपछि अर्को पुस्तक खोलियो, जुन जीवनको पुस्तक हो। अनि मरेकाहरूलाई तिनीहरूले गरेका कामहरू अनुसार पुस्तकहरूमा लेखिएका कुराहरूद्वारा न्याय गरियो। अनि समुद्रले त्यसमा भएका मरेकाहरूलाई छोडिदिए, मृत्यु र पातालले तिनीहरूमा भएका मरेकाहरूलाई छोडिदिए र तिनीहरूले के गरेका थिए अनुसार तिनीहरू प्रत्येकको न्याय गरियो। त्यसपछि मृत्यु र पातालाई आगोको तालमा फालियो। यो दोस्रो मृत्यु हो, आगोको ताल। र यदि जीवनको पुस्तकमा कसैको नाम लेखिएको फेला परेन भने उसलाई आगोको कुण्डमा फालियो। प्रकाश 20:12-15। टिप्पणी गर्नुहोस्, शारीरिक मृत्युको परिणाम दुष्ट र धर्मीहरूको लागि समान हुन्छ। तिनीहरूको भौतिक शरीर चिहानमा जान्छ र पृथ्वीको तत्त्वहरूमा फर्कन्छ, जबकि तिनीहरूको आत्मा परमेश्वरलाई फर्काउँछ, जसले यो दियो तर तिनीहरूको आत्माको लागि होइन। धर्मीहरूको आत्माहरू स्वर्गमा ख्रीष्टसँगै स्वर्गमा जान्छन्। जसको नाम जीवनको पुस्तकमा लेखिएको छैन तिनीहरूका आत्माहरू ख्रीष्टको दोस्रो आगमन र त्यसपछि न्यायको पर्खाइमा हेर्समा यातनामा जान्छन्। भौतिक शरीर तिम्रो सृष्टिकर्तालाई पनि सम्झनुहोस्। चाँदीको डोरी भाँच्नु अघि र सुनको कचौरा चकनाचुर हुनु अघि, इनारको माटो चकनाचुर हुनु र कुण्डको पाङ्रा कुस्नु अघि, तब धुलो पृथ्वीमा जस्तै फर्किनेछ। उपदेशक 12:1-7 हाम्रा शरीरहरू टुक्रा टुक्रामा गाडिएका छन् तर तिनीहरू महिमामा उठ्नेछन्। तिमीहरू कमजोरीमा गाडिएका छन् तर तिनीहरू बलियो रूपमा उठाइनेछन्। तिमीहरू प्राकृतिक मानव शरीरको रूपमा गाडिएका छन् तर तिनीहरू आध्यात्मिक शरीरको रूपमा उठ्नेछन्। किनकि जसरी प्राकृतिक शरीरहरू छन् त्यहाँ आध्यात्मिक शरीरहरू पनि छन्। 1 कोरिन्थी 15:43-44 भाइहरू हो, म तिमीहरूलाई घोषणा गर्छु कि मासु र रगतले परमेश्वरको राज्यको हकदार हुन सक्दैन, न त नाश हुनेले अविनाशीको उत्तराधिकारी हुन सक्दैन। सुन्नुहोस्, म तिमीलाई एउटा रहस्य भन्छु, हामी सबै सुत्ने छैनौँ तर हामी सबै परिवर्तन हुनेछौँ, एक फ्ल्यासमा, आँखाको झिल्कामा, अन्तिम तुरहीमा। किनकि तुरही बज्नेछ, मरेकाहरू अविनाशी बौरी उठ्नेछन् र हामी परिवर्तन हुनेछौँ। किनकि नाशवानले अविनाशी र नश्वरले अमरता धारण गर्नुपर्छ। जब नाशवानलाई अविनाशी र नश्वरले अमरताको लुगा लगाइन्छ तब लेखिएको भनाइ साँचो हुनेछ, मृत्यु विजयमा निलियो। 1 कोरिन्थी 15:50-54 यसमा अचम्म नमान्नुहोस्, किनभने समय आउँदैछ जब सबै जो चिहानमा छन् मरेकाहरूले उहाँको ख्रीष्टको आवाज सुन्नेछन् र बाहिर आउनेछन्, जसले जीवनको पुनरुत्थानको लागि असल काम गरेका छन् र जसले नराम्रो काम गरेका छन् न्यायको पुनरुत्थानको लागि। युहन्ना 5:28-29 आत्मा ख्रीष्टमा भएका जीवितहरूका आत्माहरू परमेश्वर तिनीहरूका पिता प्रेम विश्वासयोग्य दयालु सत्यवादी र शान्तिमय परमेश्वरको स्वरूप र प्रकृतिमा बढ्दैछन्। ख्रीष्टमा मरेकाहरूका आत्माहरू ख्रीष्टसँग स्वर्गमा छन्। दुवै ख्रीष्टको पुनरागमन र दोस्रो आगमनको लागि पर्खिरहेका छन्। ख्रीष्टमा नभएका जीवितहरूका आत्माहरू सैतान तिनीहरूका बुबा जुटा हत्यारा विद्रोही ईश्वर घृणा गर्नेहरू आफैलाई प्रेम गर्नेहरू र यौन अनैतिकहरू जस्तै बनिरहेका छन्। मरेका दुष्ट र विद्रोहीका आत्माहरू ख्रीष्टको दोस्रो आगमन र न्यायको पर्खाइमा हेर्सको पीडाको पक्षमा रहन्छन् र शरीरलाई मार्ने तर आत्मालाई मार्न नसक्नेहरूलाई नडराओ। बरु नर्कमा आत्मा र शरीर दुवैलाई नष्ट गर्न सक्नेसँग डराओ। मत्ती 10:28 टिप्पणी गर्नुहोस्, नरक ग्रिक शब्द जेनीबाट आएको हो जसको अर्थ सैतानको निवास होइन, ग्रिक शब्द एरोस ह्याडेउ मृत आत्माहरूको वासस्थान। टिप्पणी गर्नुहोस्, आत्मा नर्कमा पनि अविनाशी शरीरसँग रहन्छ। मूसाले भने, परमप्रभु परमेश्वरले तिम्रा भाइहरूबाट म जस्तै अगमवक्ता खडा गर्नुहुनेछ। उहाँले तिमीहरूलाई जे भन्नुहुन्छ तिमीहरूले उहाँको कुरा सुन्नुपर्छ, अनि त्यो अगमवक्ताको कुरा नसुन्ने हरेक मानिसलाई मानिसहरूबाट नाश गरिनेछ। प्रेरित 3:22-23 मेरा दाजुभाइहरू, यदि तिमीहरूमध्ये कोही सत्यबाट टाढा जान्छ र कसैले उसलाई फिर्ता ल्याउँछ भने उसलाई थाहा दिनुहोस् कि जसले पापीलाई उसको बटतबाट फिर्ता ल्याउँछ उसले उसको आत्मालाई मृत्युबाट बचाउनेछ र धेरै पापहरू ढाक्नेछ। याकुब 5:19-20 टिप्पणी गर्नुहोस्, भौतिक शरीर र मानिसको आत्मा एउटै होइनन्। धर्मी मृतकका आत्माहरू चाहे चिहानमा समुद्रमा गाडिए वा दाहसंस्कार गरियो, ख्रीष्टको स्वर्गारोहण नभएसम्म हेर्समा र अहिले स्वर्गमा, जबकि दुष्टको आत्मा न्यायको पर्खाइमा हेर्समा यातनामा जान्छ। आत्मा ख्रीष्टको दोस्रो आगमनमा मानिसको आत्मालाई के हुन्छ भनेर बाइबल मौन छ। उपदेशकका लेखकले बताउँछन् कि शरीर कुहिनेछ र त्यो पृथ्वीमा फर्किनेछ जहाँबाट यो आएको थियो र आत्मा दिने परमेश्वर कहाँ फर्कन्छ। उपदेशक 12:6-7 आत्मा बिनाको शरीर मरेको छ। याकुब 2:26 येशूले भन्नुभयो, पिता म मेरो आत्मा तपाईँको हातमा सुम्पन्छु। यसो भनिसकेपछि उनले अन्तिम सास फेरे। लुका 23:46 ढुङ्गाले हानेर स्टेफनले प्रभुलाई पुकारेर भने, हे प्रभु येशू, मेरो आत्मालाई ग्रहण गर्नुहोस्। यसो भनिसकेपछि उनी डायो मरे। प्रेरित 7:59-60 टिप्पणी गर्नुहोस्, पृथक अमेरिकी भारतीयहरू, अफ्रिकी जनजातिहरू र अस्ट्रेलियाका आदिवासीहरू सहित पुस्ता संस्कृति र जातिहरूको अध्ययनले मानिस जातिले कुनै वस्तु वा प्राणीको पूजा गरेको कुरा प्रकट गर्छ। यो मानिसको आत्मा हो, उसको आत्मा हो वा दुवैमा पूजा गर्ने यो चाहना छ कि भनेर अनुमान लगाउन सकिन्छ। त्यो चाहना वा भावना क्षमाको लागि पर्याप्त छैन, तर ख्रीष्टमा भएकाहरूलाई पनि परमेश्वरको आत्मा दिइएको छ जब परमेश्वरले तिनीहरूलाई ख्रीष्टको राज्यमा राख्नुभयो। ख्रीष्टमा भएकाहरूलाई दिइएको परमेश्वरको आत्मा। अनि पत्रुसले तिनीहरूलाई भने, पश्चाताप गर र तिमीहरू सबैले आआफ्ना पापहरूको क्षमाको लागि येशु ख्रीष्टको नाउँमा बप्तिस्मा गर र तिमीहरूले पवित्र आत्माको वरदान पाउनेछौ। प्रेरित 2:38। अनि हामी यी कुराहरूका साक्षी हौं र पवित्र आत्मा पनि छ जसलाई परमेश्वरले उहाँको आज्ञा पालन गर्नेहरूलाई दिनुभएको छ। प्रेरित 5:32। के तिमीलाई थाहा छैन कि तिमी परमेश्वरको मन्दिर हौ र परमेश्वरको आत्मा तिमीमा बास गर्नुहुन्छ? 1 कोरिन्थी 3:16। उहाँमा तिमीहरूले पनि जब तिमीहरूले सत्यको वचन आफ्नो मुक्तिको सुसमाचार सुन्यौ र उहाँमा विश्वास गर्यौ, प्रतिज्ञा गरिएको पवित्र आत्माले छाप लगाइदिनुभयो। एफिसी 1:13। शरीरमा भएकाहरूले परमेश्वरलाई खुसी पार्न सक्दैनन्। यद्यपि तपाईँ शरीरमा होइन तर आत्मामा हुनुहुन्छ, यदि वास्तवमा परमेश्वरको आत्मा तपाईँमा बास गर्नुहुन्छ भने जो कोहीसँग ख्रीष्टको आत्मा छैन त्यो उसको होइन। रोमी 8:9। आत्माले हामीलाई हाम्रो कमजोरीमा मद्दत गर्नुहुन्छ किनकि हामीले प्रार्थना गर्ने तरिका हामीलाई थाहा छैन, तर आत्मा आफैले शब्दहरूको लागि धेरै गहिरो विलाप गरेर हाम्रो तर्फबाट बिन्ती गर्नुहुन्छ र हृदयको खोजी गर्नेले आत्माले के सोचिरहेको छ भनी जान्नुहुन्छ, किनभने परमेश्वरका जनहरूका लागि उहाँको बिन्ती परमेश्वरको इच्छा अनुरूप हुन्छ। रोमी 8:26-27। ख्रीष्ट येशूमा भएको विश्वास र प्रेममा तिमीहरूले मबाट सुनेका राम्रा वचनहरूको नमुना अनुसरण गर। हामी भित्र बास गर्ने पवित्र आत्माद्वारा तपाईँलाई सुम्पिएको राम्रो निक्षेपको रक्षा गर्नुहोस्। 2 तिमोथी 1:13-14। टिप्पणी गर्नुहोस्, परमेश्वरको आत्मा आज्ञाकारीहरूलाई परमेश्वरले दिनुभएको छ जब तिनीहरू उहाँको मृत्युलाई पाप र ख्रीष्टको मृत्युमा डुबाएर बप्तिस्मा गरेर गाड्ने नयाँ आत्मिक प्राणीमा बौरी उठ्छन्। मानिसभित्रको परमेश्वरको आत्माले मानिसको आत्मिक भावनाहरूसँग कुराकानी गर्दछ जुन उसले प्रार्थनामा मौखिक रूपमा व्यक्त गर्न सक्दैन। ख्रीष्टको दोस्रो आगमनमा के हुन्छ? ख्रीष्टमा मरेकाहरू आत्मा ख्रीष्टसँग बादलमा आउँछ। शरीर ख्रीष्टको महिमित शरीर अमरता बादलमा ख्रीष्टलाई भेट्नको लागि रूपान्तरण गरिएको छ। जो ख्रीष्टमा जीवित छन् धर्मी आत्माले बादलमा ख्रीष्टलाई भेट्छ। शरीर ख्रीष्टको महिमित शरीर जस्तै बादलमा ख्रीष्टलाई भेट्न अमरताको रूपमा परिवर्तन भएको छ। मरेकाहरू ख्रीष्टमा छैनन्, दुष्ट र विद्रोही आत्मा परमेश्वरसँग रहन्छ। शरीर अविनाशी शरीरमा परिणत हुन्छ। आत्मा र शरीर सैतान र त्यसका स्वर्गदूतहरूसँग अनन्त मृत्युमा पठाइने न्यायको पर्खाइमा छन्। जो ख्रीष्टमा जीवित छैनन्, दुष्ट र विद्रोहीहरू न्यायको पर्खाइमा छन्। आत्मा परमेश्वरमा फर्किन्छ। शरीर अविनाशी शरीरमा परिणत हुन्छ। आत्मा र शरीर सैतान र त्यसका स्वर्गदूतहरूसँग अनन्त मृत्युमा पठाइने न्यायको पर्खाइमा छन्। अर्को व्याख्या। व्यक्तिगत तर्क र व्याख्या वा यसको अभावमा आधारित विभिन्न धर्मशास्त्रीय धारणाहरूबाट धेरै विचारहरू छन्। धेरै मानिसहरू यदि धेरै होइन भने विश्वास गर्छन् कि सबै आत्माहरू पातालमा जान्छन् जब तिनीहरू मर्छन् र ख्रीष्टको दोस्रो आगमनसम्म त्यहाँ रहन्छन्। तिनीहरू विश्वास गर्छन् कि ख्रीष्टले हेर्सको प्रमोदवन छेउमा कैदमा परेका धर्मीहरूलाई मुक्त गर्नुभएन वा उहाँ पिता कहाँ फर्किनुहुँदा तिनीहरूलाई आफूसँगै लैजानुभएन। ख्रीष्टको दोस्रो आगमनमा उहाँसँग कुनै धर्मी आत्माहरू हुने छैनन्। धर्मीहरूका तिनीहरूका शरीरहरू अमर शरीरहरूमा परिणत हुनेछन् र तिनीहरूका आत्माहरू हेडिसको स्वर्गमा क्लाउडमा ख्रीष्टलाई भेट्नेछन्। त्यसपछि तिनीहरू परमेश्वर ख्रीष्ट र सबै स्वर्गीय होस्टसँग हुनको लागि स्वर्गमा प्रवेश गर्न परमेश्वरको अगाडि खडा हुन्छन्। दुष्ट र विद्रोही शरीरहरू अविनाशी शरीरमा परिणत हुनेछन्। तिनीहरूको रूपान्तरित अविनाशी शरीरहरू पातालको यातनामा तिनीहरूका आत्माहरूका साथमा सैतान र उसका स्वर्गदूतहरूसँग नरकमा पठाइनु अघि शरीरमा गरिएका चिजहरू प्राप्त गर्न न्यायमा परमेश्वरलाई जवाफ दिनेछन्। अध्याय 5। न्यायको दिन के हुन्छ? मानिसको लागि एकपटक मर्नु तोकिएको छ र त्यसपछि न्याय आउँछ। हिब्रू 9:27। टिप्पणी गर्नुहोस्। एक पटक मर्न त्यसपछि न्याय, दोस्रो मौका वा पुनर्जन्म। छ दिनपछि येसुले पत्रुस, याकुब र तिनका भाइ जोनलाई साथमा लिएर तिनीहरूलाई एउटा अग्लो पहाडमा लैजानुभयो र उनी येसु तिनीहरूको अगाडि रूपान्तरण भयो र उहाँको अनुहार सूर्य जस्तै चम्कियो र उहाँको लुगा उज्यालो जस्तै सेतो भयो। अनि हेर, त्यहाँ मोसा र एलिया उहाँसँग कुरा गर्दै तिनीहरू सामु देखा पर्यो। मत्ती 17:1-3 टिप्पणी गर्नुहोस्। त्यसो भए मोसा र एलिया अझै पनि अस्तित्वमा थिए किनकि केवल शरीर मरेको थियो। भौतिक शरीरमा हुँदा तिनीहरूको समान पहिचान थियो, तसर्थ त्यहाँ कुनै पनि पुनर्जन्म हुन सक्दैन किनभने तिनीहरूको आत्माहरू हेडियन संसारमा अझै जीवित थिए किनभने पापको क्षमाको लागि आवश्यक प्रायश्चित बलिदान परमेश्वरलाई प्रदान गरिएको थिएन। किनकि हामी सबै परमेश्वरको न्यायको आसनको सामु खडा हुनेछौँ, किनकि यस्तो लेखिएको छ, म जिउँदो छु, परमप्रभु घोषणा गर्नुहुन्छ, हरेक घुँडाले मेरो अगाडि निहुर्नेछ र हरेक जिब्रोले परमेश्वरको प्रशंसा गर्नेछ। फलस्वरूप हामी प्रत्येकले परमेश्वरलाई आफ्नो हिसाब दिनेछौँ। रोमी 14:10-12 किनकि हामी सबै ख्रीष्टको न्यायको आसनको सामु उपस्थित हुनैपर्छ ताकि प्रत्येकले शरीरमा भएका कामहरूका लागि उहाँको योग्यता प्राप्त गर्न सकुन्, चाहे असल होस् वा खराब। 2 कोरिन्थी 5:10 जब मानिसको पुत्र आफ्नो महिमामा आउनुहुन्छ र सबै स्वर्गदूतहरू उहाँसँग, उहाँ स्वर्गीय महिमामा आफ्नो सिंहासनमा बस्नुहुनेछ, सबै जातिहरू उहाँको सामु भेला हुनेछन् र गोठालाले भेराहरूलाई बाख्राहरूबाट छुट्याएझै उहाँले मानिसहरूलाई एक अर्काबाट अलग गर्नुहुनेछ। उहाँले भेराहरूलाई आफ्नो दाहिनेपट्टि र बाख्राहरूलाई देब्रेपट्टि राख्नुहुनेछ। तब राजाले आफ्नो दाहिनेपट्टि भएकाहरूलाई भन्नेछन्, आऊ, मेरा पिताले आशिष दिनुभएको छ, आफ्नो उत्तराधिकार लिनुहोस्, संसारको सृष्टिदेखि तपाईँको लागि तयार गरिएको राज्य। उहाँको देब्रेपट्टि भएकाहरूलाई, श्रापमा परेकाहरू, मबाट टाढा जानुहोस्, शैतान र त्यसका स्वर्गदूतहरूको लागि तयार गरिएको अनन्त आगोमा जानुहोस्। मत्ती 25:31-42 धर्मी, किनभने प्रभु स्वयं स्वर्गबाट आज्ञाको पुकार, प्रधानदूतको आवाज र परमेश्वरको तुरहीको आवाजमा ओर्लनुहुनेछ र ख्रीष्टमा मरेकाहरू पहिले बौरी उठ्नेछन्। तब हामी जो जीवित छौँ, जो बाँकी छौँ, तिनीहरूसँगै बादलमा हावामा प्रभुलाई भेट्नलाई उचालिनेछौँ र यसरी हामी सधैँ परमप्रभुसँग हुनेछौँ। 1 थेस्लोनिकी 4:15-17 दुष्ट, जब मानिसको पुत्र आफ्नो महिमामा आउँछ र सबै स्वर्गदूतहरू उहाँसँगै आउँछन्, तब उहाँ आफ्नो महिमित सिंहासनमा बस्नुहुनेछ। उहाँको सामु सबै जातिहरू भेला हुनेछन् र गोठालाले भेराहरूलाई बाख्राहरूबाट छुट्याएझै उहाँले मानिसहरूलाई एक अर्काबाट अलग गर्नुहुनेछ। अनि उहाँले भेराहरूलाई आफ्नो दाहिनेपट्टि राख्नुहुनेछ, तर बाख्राहरूलाई देब्रेपट्टि। त्यसपछि उसले आफ्नो देब्रेपट्टि भएकाहरूलाई भन्नेछ, मबाट टाढा जानुहोस्, शैतान र त्यसका स्वर्गदूतहरूको लागि तयार पारिएको अनन्त आगोमा। मत्ती 25:31-41 तर डरपोक, अविश्वासी, निस, हत्यारा, यौन अनैतिक, जादुई कला अभ्यास गर्नेहरू, मूर्तिपूजकहरू र सबै झुटा बोल्नेहरू, तिनीहरूको ठाउँ जलिरहेको गण्डकको आगोको कुण्डमा हुनेछ, यो दोस्रो मृत्यु हो। प्रकाश 21:8 लेखकहरूको विचार। धर्मी आत्माहरू र तिनीहरूको अमर शरीरहरू स्वर्गमा परमेश्वरसँग अनन्त जीवनको लागि पुनर्मिलन हुनेछन्। परमेश्वरको वचनको लागि विद्रोही र दुष्टहरूले तिनीहरूको आत्मा र आत्मालाई अलग गर्नेछन्। परमेश्वरको आत्मा उहाँमा फर्कनुहुनेछ। तिनीहरूको आत्मा र अविनाशी शरीर शैतान र उसका स्वर्गदूतहरूसँग अनन्त यातना नरकमा फालिनेछ, किनकि परमेश्वरको वचन जीवित र सक्रिय छ। कुनै पनि दोधारे तरवारभन्दा तिखो यो आत्मा र आत्मा जोर्नी र मज्जा विभाजित गर्न पनि प्रवेश गर्छ। यसले हृदयको विचार र मनोवृत्तिको न्याय गर्दछ। हिब्रू 4:12-13 के तपाईँ अनन्त जीवनको लागि बाँच्दै हुनुहुन्छ कि अनन्त मृत्युको लागि? यो या त ईश्वरसँग स्वर्गमा हुनेछ वा शैतान र उहाँका स्वर्गदूतहरूसँग नरकमा हुनेछ। अध्याय छ, अनन्त जीवन। त्यहाँ अनन्त जीवन र अनन्त मृत्यु छ भन्ने विश्वास गर्ने मानिसहरूले परमेश्वरका सिद्धान्तहरू, उपदेशहरू र आदेशहरूको केही व्याख्या पछ्याउने प्रयास गर्छन्। परमेश्वरले एक व्यक्तिलाई स्वीकार्य हुन ख्रीष्टमा हुनु आवश्यक छ। यसैकारण यदि कोही ख्रीष्टमा छ भने ऊ नयाँ सृष्टि हो, पुराना कुराहरू बितिसकेका छन्, हेर, सबै कुरा नयाँ भएका छन्। दुई कोरिन्थी पाँच सत्र टिप्पणी गर्नुहोस्, यी व्यक्तिहरूको जीवनशैली समावेश हुनेछ। एक, उहाँले आफ्नो वचनमा निर्देशन दिनुभएको अनुसार परमेश्वरलाई माया गर्ने, सम्मान गर्ने, महिमा गर्ने, प्रशंसा गर्ने र उहाँको आराधना गर्ने। दुई, सबैका लागि उत्तम चाहना, तिनीहरूका शत्रुहरू पनि। तीन, विधवाहरू, अनाथहरू र विशेष गरी इसाईहरूको आवश्यकताहरू पूरा गर्ने, किनभने यो उहाँ ख्रीष्टमा हाम्रो मुक्ति छ, हाम्रा पापहरूको क्षमा, एफिसी एक साथ। त्यसो भए हाम्रो प्राथमिक चिन्ता ख्रीष्टले हामीलाई कसरी बाँच्न र त्यसपछि त्यस अनुसार बाँच्न चाहनुहुन्छ भनेर सिक्नुपर्छ। ख्रीष्टका आज्ञाहरू र शिक्षाहरू उहाँको वचन बाइबलमा पाइन्छ। एकपटक व्यवस्थाका एकजना विशेषज्ञ येशूलाई जाँच्न खडा भए। गुरुज्यू, उसले सोध्यो, अनन्त जीवन पाउन मैले के गर्नुपर्छ? कानुनमा के लेखिएको छ? उसले जवाफ दियो। कसरी पढ्नुहुन्छ? उहाँले जवाफ दिनुभयो, परमप्रभु आफ्ना परमेश्वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा प्राणले र आफ्नो सारा शक्तिले र आफ्नो सारा दिमागले प्रेम गर्नुहोस् र आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नुहोस्। येशूले जवाफ दिनुभयो, तिमीले सही जवाफ दियो, यसो गर अनि बाँच्नेछौ। तर ऊ आफूलाई धर्मी ठहराउन चाहन्थ्यो, त्यसैले उसले येशूलाई सोध्यो, अनि मेरो छिमेकी को हो? लुका 10:25-29 असल सामरीको दृष्टान्त भनेर चिनिने दृष्टान्तलाई बताइसकेपछि येशूले तीनजना मध्येको लेवी, पुजारी वा सामरी घाइते मानिसको छिमेकी हो भनेर सोध्नुभयो। कानुनका विज्ञले जवाफ दिए, जसले उहाँलाई दया देखाउनुभयो। येशूले उसलाई भन्नुभयो, जाऊ र त्यसै गर। लुका 10:37 हामीलाई यो पनि भनिएको छ, यसकारण प्यारा छोराछोरीहरूझै परमेश्वरको अनुकरण गर्नुहोस् र प्रेमको जीवन बिताउनुहोस्, जसरी ख्रीष्टले हामीलाई प्रेम गर्नुभयो र आफूलाई परमेश्वरको लागि सुगन्धित भेटी र बलिदानको रूपमा अर्पण गर्नुभयो। एफिसी 5:1-2 र यदि तिमीले मलाई प्रेम गर्छौ भने तिमीले मेरो आज्ञा पालन गर्नेछौ। युहन्ना 14:15 त्यहाँ धेरै निर्देशनहरू छन् जो ख्रीष्टमा भएकाहरूले परमेश्वरको अनुकरण गर्नेहरू बन्नको लागि पालन गर्नुपर्छ। यसरी परमेश्वरसँगको जीवन पछिको जीवनमा संसार वा संसारको कुनै पनि चिजलाई माया नगर। यदि कसैले संसारलाई माया गर्छ भने उसमा बाबाको प्रेम हुँदैन। संसारमा भएका सबै कुराहरूका लागि पापी मानिसको लालसा, उसको आँखाको अभिलाषा र उसँग जे छ र छ त्यसको घमण्ड पिताबाट होइन तर संसारबाट आएको हो। संसार र यसका अभिलाषाहरू बितेर जान्छ, तर परमेश्वरको इच्छा पूरा गर्ने मानिस सदा सर्वदा जीवित रहन्छ। एक युहन्ना 2:15-17 यसरी हामी जान्दछौँ कि हामी परमेश्वरका बच्चाहरूलाई प्रेम गर्छौँ, परमेश्वरलाई प्रेम गरेर र उहाँका आज्ञाहरू पालन गरेर। यो परमेश्वरको लागि प्रेम हो, उहाँका आज्ञाहरू पालन गर्न र उहाँका आज्ञाहरू बोझिला छैनन्। एक युहन्ना 5:2-3 हामीले उहाँबाट सुनेका र तिमीहरूलाई घोषणा गरेको सन्देश यही हो, उहाँमा परमेश्वर ज्योति हुनुहुन्छ, त्यहाँ कुनै अन्धकार छैन। यदि हामीले उहाँसँग संगति भएको दावी गर्छौँ तर अन्धकारमा हिँड्छौँ, हामी झूठ बोल्छौँ र सत्यमा बाँच्दैनौँ। तर यदि हामी ज्योतिमा हिँड्छौँ, जसरी उहाँ ज्योतिमा हुनुहुन्छ, हाम्रो एक अर्कासँग संगति छ र उहाँको पुत्र येशूको रगतले हामीलाई सबै पापबाट शुद्ध पार्छ। एक युहन्ना 1:5-7 टिप्पणी गर्नुहोस्, भगवान् ज्योति हुनुहुन्छ, सबै चिजहरू राम्रा छन्, खुल्ला रूपमा गरिएका चिजहरू प्रेम, सत्य, दया, दया, विश्वासयोग्यता। टिप्पणी गर्नुहोस्, शैतान अन्धकार हो, सबै चिजहरू खराब, गोप्य रूपमा गरिएका चिजहरू घृणा, ईर्ष्या, जुटा, बदला, स्वार्थ। हामीले देखेका र सुनेका कुराहरू तिमीहरूलाई घोषणा गर्छौँ ताकि तिमीहरू पनि हामीसँग संगति गर्न सक् र हाम्रो संगति पिता र उहाँको पुत्र येशू ख्रीष्टसँग छ। एक युहन्ना 1:3 यदि हामीले पापरहित भएको दाबी गर्छौँ भने हामी आफैलाई धोका दिन्छौँ र सत्य हामीमा छैन। यदि हामीले हाम्रा पापहरू स्वीकार गर्छौँ भने उहाँ विश्वासयोग्य र न्यायी हुनुहुन्छ र हाम्रा पापहरू क्षमा गर्नुहुनेछ र हामीलाई सबै अधर्मबाट शुद्ध पार्नुहुनेछ। यदि हामीले पाप नगरेको दाबी गर्छौँ भने हामी उसलाई झुटो ठहराउँछौँ र उहाँको वचनले हाम्रो जीवनमा कुनै स्थान राख्दैन। एक युहन्ना 1:8-10 प्रिय मित्रहरू, हरेक आत्मालाई विश्वास नगर्नुहोस् तर आत्माहरू परमेश्वरबाट आएको हो कि भनेर जाँच्नुहोस्, किनकि धेरै झुटा अगमवक्ताहरू संसारमा निस्केका छन्। यसरी तपाईँले परमेश्वरको आत्मालाई चिन्न सक्नुहुन्छ। येशु ख्रीष्ट शरीरमा आउनुभएको हो भनी स्वीकार गर्ने प्रत्येक आत्मा परमेश्वरबाट हो, तर येशुलाई स्वीकार नगर्ने प्रत्येक आत्मा परमेश्वरबाट होइन। यो ख्रीष्ट विरोधीको आत्मा हो जुन तिमीहरूले सुनेका छौ र अहिले पनि संसारमा आइसकेको छ। 1 युहन्ना 4:1-3 टिप्पणी गर्नुहोस्, ख्रीष्ट विरोधी ती हुन् जसले नासरतका येशु मासु र रगतको मानव शरीरमा परमेश्वर हुनुहुन्थ्यो भनी अस्वीकार गर्दछ। त्यसो भए हामी अब उपरान्त शिशुहरू हुनेछैनौँ, छालहरूले पछाडि पछाडि फ्याँकिनेछौँ र शिक्षाको हरेक हावाले र तिनीहरूको छलपूर्ण षड्यन्त्रमा मानिसहरूको धूर्त र धूर्तताले यहाँ र त्यहाँ उडाइनेछौँ। बरु प्रेममा सत्य बोल्दा हामी सबै कुरामा उहाँमा बढ्नेछौँ जो शिरो हुनुहुन्छ, अर्थात् ख्रीष्ट। उहाँबाट सम्पूर्ण शरीर प्रत्येक सहयोगी लिगामेन्टद्वारा जोडिएको र एकसाथ जोडिएको बढ्छ र आफैलाई प्रेममा बनाउँछ, प्रत्येक भागले आफ्नो काम गर्दछ। त्यसो भए म तिमीहरूलाई यो भन्छु र प्रभुमा यसमा जोड दिन्छु कि तिमीहरू अब अन्य जातिहरूले जस्तै तिनीहरूको सोचको व्यर्थतामा बाँच्नु हुँदैन। तिमीहरूको समझमा अन्धकार छ र तिनीहरूको हृदयको कठोरताको कारण, तिनीहरूमा भएको अज्ञानताको कारणले परमेश्वरको जीवनबाट अलग छन्। सबै प्रकारको संवेदनशीलता गुमाएर तिनीहरूले आफूलाई कामुकताको हातमा सुम्पेका छन् ताकि तिनीहरू सबै प्रकारको अशुद्धतामा लिप्त हुन्छन् अधिकको लागि निरन्तर लालसाका साथ। Ephesians 4:14-19 यसैकारण परमेश्वरका चुनिएका मानिसहरूको रूपमा पवित्र र प्यारो मायालु दया नम्रता र धैर्यताको पहिरन धारण गर्नुहोस्। एक अर्काको साथ सहन र एक अर्काको विरुद्ध जेसुकै गुनासो भए पनि क्षमा गर्नुहोस्। क्षमा गर्नुहोस् जसरी प्रभुले तपाईँलाई क्षमा गर्नुभयो। यी सबैभन्दा माथि प्रेम धारण गर्नुहोस् जसले सबै कुरालाई पूर्ण सद्भावमा बाँध्छ। ख्रीष्टको शान्तिले तिमीहरूको हृदयमा शासन गरोस्, किनकि एउटै शरीरको अङ्गको रूपमा तिमीहरूलाई शान्तिको निम्ति बोलाइएको थियो। र आभारी हुनुहोस्, तिमीहरूले एकअर्कालाई सिकाउने र सल्लाह दिँदा ख्रीष्टको वचन तिमीहरूमा प्रशस्त रूपमा बास गर। तिमीहरू जे पनि गर्छौ, चाहे वचनमा होस् वा काममा, ती सबै प्रभु येशूको नाउँमा गर, उहाँद्वारा पिता परमेश्वरलाई धन्यवाद दिँदै। Colossians 3:12-17 टिप्पणी गर्नुहोस्, वचन वा कर्म भनेको बोलिने वा गरेको काम हो। तिमीहरू या त शान्ति र प्रेम वा झगडा र घृणा हुन सक्छन्। यसै कारणको लागि आफ्नो विश्वास भलाइ थप्न हर प्रयास गर्नुहोस् र भलाइ ज्ञान र ज्ञान आत्मनियन्त्रण र आत्मनियन्त्रण लगनशीलता र लगनशीलता भक्ति र भक्ति भ्रातृत्व दया र भाइ बहिनी दया प्रेम। किनकि यदि तपाईँसँग यी गुणहरू बढ्दो मात्रामा छ भने तिनीहरूले तपाईँलाई हाम्रा प्रभु येशु ख्रीष्टको ज्ञानमा अप्रभावी र अनुत्पादक हुनबाट जोगाउनेछन्। 2 Petrus 1:5-8 अन्तिम समयमा त्यहाँ गिल्ला गर्नेहरू हुनेछन् जसले आफ्नै अधर्मी इच्छाहरू पछ्याउनेछन्। यी ती मानिसहरू हुन् जसले तपाईँलाई विभाजित गर्छन्, जो केवल प्राकृतिक प्रवृत्ति पछ्याउँछन् र आत्मा छैन। तर तपाईँ प्रिय मित्रहरू आफूलाई सबैभन्दा धेरैमा निर्माण गर्नुहोस्। पवित्र आत्मामा आफ्नो प्रभु येशु ख्रीष्टको कृपाको पर्खाइमा रहनुहोस् र अरूलाई आगोबाट छुटकारा दिनुहोस्, दया देखाउनुहोस्, डर घृणाको साथ मिश्रित मासुले दागिएको लुगाहरू पनि। Yehuda 18:23 टिप्पणी गर्नुहोस्, यो माथिबाट स्पष्ट छ कि ख्रीष्टमा हुनेहरू बढ्नुपर्छ। त्यसकारण महत्त्वपूर्ण प्रश्न यो हो कि मेरो जीवनले परमेश्वरलाई प्रतिबिम्बित गर्नको लागि म कसरी बढ्न सक्छु, उहाँको सार र प्रकृतिको स्पष्ट समानतालाई निरन्तर प्रतिबिम्बित गरेर म भगवान् जस्तै बन्न सक्छु, माया दया सत्य र न्यायको म बढ्दै जाँदा। Adhyay 7 अनन्त मृत्यु। जो न परजीवनमा न त मृत्युपछिको जीवनमा विश्वास गर्दछन् वा सबैजना ईश्वरसँग अनन्तसम्म बाँच्नेछन् भन्ने विश्वास गर्छन्, तिनीहरू निम्नको दर्शनद्वारा बाँच्छन्। खाउ पिउ र रमाइलो गर, भोलि मर्न सक्छ। जे मेरो हो त्यो मेरै हो, तिम्रा के छ भने म लिन्छु। जसले जीवनमा सबैभन्दा धेरै चिजहरू प्राप्त गर्छ उसले जित्छ। म कसैसँग डराउँछु, भगवान् र मान्छे। म शक्ति भएको एक हुँ। फलस्वरूप तिनीहरूले आदम र हवा, कैन, एसाव र यहुदाका कार्यहरू पछ्याउँछन्। तिनीहरूको इच्छाहरू र परमेश्वरको इच्छाको सट्टा तिनीहरूले गर्न चाहन्छन्। परमेश्वरले तिनीहरूलाई Utpatti 2:16-17 भन्नुभयो, बगैँचाका हरेक रुखहरू तिमीहरूले सित्तैमा खान सक्छौ, तर असल र खराबको ज्ञानको रोग तिमीहरूले नखानु, किनभने जुन दिन तिमीहरूले त्यसको फल खान्छौ त्यस दिन तिमीहरू पक्कै मर्नेछौ। तर उत्पत्ति 3:13 हामी पढ्छौं, तब सर्पले स्त्रीलाई भन्यो, तिमी पक्कै मर्ने छैनौ, किनकि परमेश्वरलाई थाहा छ कि जुन दिन तिमीहरूले यसलाई खान्छौ तिमीहरूका आँखा खुल्नेछन् र असल र खराब जान्ने परमेश्वर जस्तै हुनेछौ। त्यसकारण जब आइमाईले देखे कि त्यो रुख खानाको लागि राम्रो छ, यो आँखाको लागि राम्रो छ र एउटा रुखलाई ज्ञानी बनाउन मनपर्छ, उनले यसको फल लिइन् र खाइन्। तिनले आफ्नो श्रीमानलाई पनि दिए र तिनले खाए। अनि परमप्रभु परमेश्वरले स्त्रीलाई भन्नुभयो, तिमीले यो के गर्यौ? टिप्पणी गर्नुहोस्, आदम र हवाले झुटो विश्वास गरे। एसावले तिनीहरूको चाहनालाई स्वीकार गरे, जबकि यहुदा एक लोभी व्यक्ति पैसा यति नराम्रोसँग चाहन्थे कि उसले येशूलाई धोका दिएर र आफ्ना साथीहरूबाट चोरेर अनन्त मृत्यु रोजे। जेम्सले यसलाई जेम्स 1:12-15 यसरी राखेका छन्, धन्य हो त्यो मानिस जसले परीक्षा सहन्छ, किनकि जब उहाँलाई अनुमोदन दिइन्छ उहाँले जीवनको मुकुट प्राप्त गर्नुहुनेछ जुन प्रभुले उहाँलाई प्रेम गर्नेहरूलाई प्रतिज्ञा गर्नुभएको छ। कसैले परीक्षामा पर्दा म परमेश्वरबाट परीक्षामा परेको छु भनी नभनोस्, किनकि परमेश्वरलाई खराबीले प्रलोभनमा पार्न सक्नुहुन्न न त उहाँ आफैले कसैको परीक्षा गर्नुहुन्छ, तर हरेक आफ्नो इच्छा र प्रलोभनबाट टाढा हुँदा प्रलोभनमा पर्दछ। तब जब इच्छा गर्भवती हुन्छ यसले पापलाई जन्म दिन्छ, र पाप जब यो पुरानो हुन्छ मृत्यु ल्याउँछ। तसर्थ आदम र हवाको अनाज्ञाकारिताद्वारा तिनीहरूको इच्छाको अधीनमा मृत्यु संसारमा प्रवेश गर्यो, पापको परिणाम। यसैकारण जसरी एउटै मानिसद्वारा पाप संसारमा प्रवेश भयो र पापद्वारा मृत्यु, र यसरी मृत्यु सबै मानिसहरूमा फैलियो किनभने सबैले पाप गरे। रोमी 5:12 टिप्पणी गर्नुहोस्, भगवान्ले भन्नुभयो, तिमीले असल र खराबको ज्ञानको रुखको फल नखानु, किनकि जब तिमीले यसको फल खान्छौ तिमी पक्कै मर्नेछौ। उत्पत्ति 2:17 त्यसकारण यो परमेश्वरको अनाज्ञाकारिता थियो, पाप कि मृत्यु सबै मानिसहरूमा फैलिएको थियो, पाप होइन। तर आशा छ, किनकि जसरी तिमीहरूले आफ्ना अङ्गहरूलाई अशुद्धता र अधर्मको दासको रूपमा प्रस्तुत गर्यौ, त्यसै गरी अब पवित्रताको निम्ति आफ्ना सदस्यहरूलाई धार्मिकताको दासको रूपमा प्रस्तुत गर, किनकि जब तिमीहरू पापका दास थियौ तिमीहरू धार्मिकताको सन्दर्भमा स्वतन्त्र थियौ। जुन कुरामा तिमी अहिले लाजमा परेको छौ त्यसको फल के थियो? किनभने ती चिजहरूको अन्त्य मृत्यु हो। तर अब पापबाट छुटकारा पाएर र परमेश्वरको दास बनेर पवित्रताको लागि तपाईँको फल र अन्तमा अनन्त जीवन छ, किनकि पापको ज्याला मृत्यु हो। रोमी 6:19-23 परमेश्वरले पाप, अधर्म, विद्रोह र अनाज्ञाकारितालाई मान्नुहुने कुराहरूका लागि तलका धेरै सन्दर्भहरू छन्। यस्तो अभ्यास गर्नेहरू मृत्युपछि बाँच्छन्। उत्पत्ति 5:6 अनि परमेश्वरले देख्नुभयो कि पृथ्वीमा मानिसको दुष्टता ठूलो थियो र उसको हृदयका विचारहरूको हरेक कल्पना निरन्तर खराब मात्र थियो। अनि उहाँले पृथ्वीमा मानिस बनाउनु भएकोमा परमप्रभुलाई पश्चाताप भयो र यसले उहाँको हृदयमा दुःखी बनायो। उत्पत्ति 13:13 तर सदोमका मानिसहरू परमप्रभुको सामु अत्यन्तै दुष्ट र पापी थिए। उत्पत्ति 19:4-5 तिनीहरूले लूतलाई बोलाए, आज राति तपाईँ कहाँ आएका पुरुषहरू कहाँ छन्? तिनीहरूलाई हामी कहाँ ल्याउनुहोस् ताकि हामी तिनीहरूसँग यौन सम्पर्क गर्न सकौँ। टिप्पणी गर्नुहोस्, अप्राकृतिक यौनको चाहना समान लिङ्गसँगको यौन सम्पर्क। एफिसी 5:5 यसको लागि तपाईँ पक्का हुन सक्नुहुन्छ, कुनै पनि अनैतिक, अपवित्र वा लोभी व्यक्ति त्यस्तो व्यक्ति एक मूर्ति पूजक हो, ख्रीष्ट र परमेश्वरको राज्यमा कुनै उत्तराधिकार छैन। हिब्रू 10:26-31 यदि हामीले सत्यको ज्ञान पाएपछि जानाजानी पाप गर्यौं भने पापको लागि बलिदान बाँकी रहँदैन तर न्यायको निश्चित डरलाग्दो आशा र विरोधीहरूलाई निल्ने आगोको क्रोध। मूसाको व्यवस्थालाई अस्वीकार गर्ने कोही पनि 2 वा 3 साक्षीहरूको गवाहीमा दया नगरी मर्छ। परमेश्वरको पुत्रलाई खुट्टामुनि कुल्चीमिल्ची गर्ने, उहाँलाई पवित्र बनाइएको करारको रगतलाई सामान्य कुरामा गन्ने र अनुग्रहको आत्माको अपमान गर्नेलाई कत्तिको नराम्रो सजायको बारेमा तपाईँ सोच्नुहुन्छ? किनकि हामी उहाँलाई चिन्छौँ जसले भन्नुभयो, बदला लिने मेरो हो, म बदला दिनेछु, परमप्रभु भन्नुहुन्छ। अनि फेरि परमप्रभुले आफ्ना मानिसहरूको न्याय गर्नुहुनेछ। जीवित परमेश्वरको हातमा पर्नु डरलाग्दो कुरा हो। याकुब 1:19-21-23 मेरा प्रिय भाइहरू हो, हरेक मानिस सुन्नमा छिटो, बोल्नमा ढिलो, क्रोध गर्नमा ढिलो होस्, किनभने मानिसको क्रोधले परमेश्वरको धार्मिकता उत्पन्न गर्दैन। त्यसकारण सबै फोहोरता र दुष्टताको ओभरफ्लोलाई त्याग्नुहोस् र नम्रताका साथ प्रत्यारोपित वचन ग्रहण गर्नुहोस् जसले तपाईँको आत्मालाई बचाउन सक्षम छ। 2 पत्रुस 2:4-11 किनकि यदि परमेश्वरले पाप गर्ने स्वर्गदूतहरूलाई छोड्नु भएन तर तिनीहरूलाई नरकमा फालिदिनुभयो र न्यायको लागि सुरक्षित हुनको लागि तिनीहरूलाई अन्धकारको साङ्लोमा सुम्पनुभयो र पुरातन संसारलाई छोडेनन् तर नुहलाई बचाउनुभयो। 8 जनामध्ये एक धार्मिकताको प्रचारक अधर्मीहरूको संसारमा बाढी ल्याउने र सदोम र गमोरा सहरहरूलाई खरानीमा परिणत गर्नुभयो, तिनीहरूलाई विनाशको निन्दा गर्नुभयो, तिनीहरूलाई पछि अधर्मी जीवन बिताउनेहरूका लागि एउटा उदाहरण बनाउनुभयो र धर्मी लूतलाई छुटकारा दिनुभयो जो दुष्टहरूको फोहोर आचरणबाट थिचिएको थियो किनकि ती धर्मी मानिस तिनीहरूको बीचमा बस्दै तिनीहरूको अधर्मका कामहरू देखेर र सुनेर दिनहुँ आफ्नो धर्मी आत्मालाई पीडा दियो। तब कसरी छुटकारा दिने भनेर प्रभु जान्नुहुन्छ। ईश्वरीय प्रलोभनहरूबाट बाहिर र न्यायको दिनको लागि अन्यायीहरूलाई सजायको अधीनमा राख्न र विशेष गरी जो अशुद्धताको अभिलाषामा शरीर अनुसार चल्छन् र अख्तियारलाई घृणा गर्छन्, तिनीहरू अहंकारी सो इच्छुक छन्, तिनीहरू प्रतिष्ठित व्यक्तिहरूको नराम्रो कुरा गर्न डराउँदैनन्, जबकि स्वर्गदूतहरू जो शक्ति र पराक्रममा धेरै छन् तिनीहरूको विरुद्धमा परमप्रभुको सामु घृणित आरोपहरू ल्याउँदैनन्। 2 पत्रुस 2:12-17 तर यी पक्राउ र नष्ट गर्नको लागि बनाइएका प्राकृतिक क्रूर जनावरहरू जस्तै तिनीहरूले नबुझेका चीजहरूको बारेमा खराब बोल्छन् र तिनीहरूको आफ्नै भ्रष्टतामा पूर्ण रूपमा नाश हुनेछन् र अधर्मको ज्याला पाउनेछन्। जसले यसलाई खुसी मान्छन् दिनको समयमा खेरोस्, तिनीहरू दाग र दागहरू हुन्। तिनीहरूले तपाईँसँग बोझ गर्दा तिनीहरूको आफ्नै छलमा मन पराउँछन्। बेविचारले भरिएका आँखाहरू छन् र जसले अस्थिर आत्माहरूलाई प्रलोभनमा पार्ने पापबाट रोक्न सक्दैन। तिमीहरूको हृदय लोभी अभ्यासहरूमा प्रशिक्षित छ र श्रापित बच्चाहरू हुन्। तिमीहरूले सही मार्ग त्यागेका छन् र बरालिएका छन्। बौरका छोरा बालामको मार्ग पछ्याउँछन् जसले अधर्मको ज्यालालाई प्रेम गर्थे तर उसको दुष्टताको लागि उसलाई हप्कियो। मानिसको स्वरमा बोल्ने गुङ्गा गदाले अगमवक्ताको पागलपनलाई रोक्यो। यी पानी बिनाको कुवाहरू हुन्, आदिले बोकेका बादलहरू हुन्, जसका लागि अन्धकारको कालो सदाको लागि राखिएको छ। टिप्पणी गर्नुहोस्, क्रिश्चियन हुँ भनी दाबी गर्ने क्रिश्चियनहरूसँग भेला भएका मानिसहरू दिउँसो व्यभिचारले भरिएका र लोभी थिए। तिनीहरूले सही मार्ग त्यागेर भट्केका थिए। 2 थेस्लोनिकी 1:3-10 भाइहरू, हामी सधैँ तिमीहरूका लागि परमेश्वरलाई धन्यवाद दिन बाध्य छौँ। यो उपयुक्त छ किनकि तिमीहरूको विश्वास एकदमै बढ्छ र तिमीहरू सबैको प्रेम एक अर्काप्रति प्रशस्त हुन्छ, ताकि हामी आफै पनि मण्डलीहरूका बीचमा तिमीहरूको गर्व गर्छौँ। तपाईँले सहनुहुने सबै सतावटहरू र सङ्कष्टहरूमा तपाईँको धैर्य र विश्वासको लागि परमेश्वर, जुन परमेश्वरको धार्मिक न्यायको स्पष्ट प्रमाण हो, ताकि तपाईँ परमेश्वरको राज्यको योग्यको बनियोस्, जसको लागि तपाईँले पनि दुःख भोग्नुहुन्छ। किनकि तपाईँलाई सताउनेहरूलाई दुःख दिएर फिर्ता दिनु र प्रभु येशु उहाँका शक्तिशाली स्वर्गदूतहरूसँग स्वर्गबाट प्रकट हुनुहुँदा, नदिनेहरूलाई बदला लिने ज्वालामुखी आगोमा प्रकट हुँदा तपाईँहरूलाई हामीसँग विराम दिनु परमेश्वरको लागि धार्मिक कुरा हो। परमेश्वरलाई चिन्नुहोस् र हाम्रा प्रभु येशु ख्रीष्टको सुसमाचार नमान्नेहरूमाथि यिनीहरूलाई परमप्रभुको उपस्थितिबाट र उहाँको शक्तिको महिमाबाट अनन्त विनाशको साथ दण्ड दिइनेछ। जब उहाँ आउनुहुन्छ, उहाँका सन्तहरूमा महिमा हुन र विश्वास गर्नेहरूका बीचमा प्रशंसाको लागि, किनकि तिमीहरूका बीचमा हाम्रो गवाही विश्वास गरिएको थियो। प्रकाश 20:10 तिनीहरूलाई बहकाउने सैतानलाई आगो र गन्धकको कुण्डमा फालियो, जहाँ जनावर र झुटा अगमवक्ता छन्, र तिनीहरूलाई दिनरात सदासर्वदा सताइनेछ। प्रकाश 21:8 तर कायर, अविश्वासी, घिनलाग्दो, हत्यारा, यौन अनैतिक, जादुगर, मूर्तिपूजक र सबै झुटाहरूको आगो र गन्धकले जलेको तालमा तिनीहरूको भाग हुनेछ, जुन दोस्रो मृत्यु हो। 1 युहन्ना 1:10 यदि हामीले पाप गरेका छैनौँ भनी भन्यौँ भने हामी उहाँलाई झुटो बनाउँछौँ र उहाँको वचन हामीमा छैन। टिप्पणी गर्नुहोस्, अब मृत्युपछिको प्रकृतिको बारेमा धेरै बहस हुन सक्छ। के यो शाब्दिक वा लाक्षणिक, कहिले अन्त्य नहुने यातना वा विनाश र जारी छ? पश्चात मृत्युको प्रकृति जस्तोसुकै भए पनि यो यति भयानक र अन्तिम हुनेछ कि उसको सही दिमागमा कोही पनि त्यहाँ पठाउन चाहदैन। मृत्युपछिका अनन्त निवासीहरू हुनेछन्, विद्रोह गर्ने स्वर्गदूतहरू, सैतान सैतान, जनावर, झुटा अगमवक्ता, कायर डरलाग्दो, विश्वास नगर्ने, घृणित, हत्याराहरू, झुटो जादुगरहरू, यौन अनैतिक व्यभिचारीहरू, मूर्तिपूजकहरू। सुसमाचार यो हो कि मृतकको देशमा प्रवेश गर्न मरेको देश छोड्नु आवश्यक छैन। हेर, मैले आज तिमीहरूका सामु जीवन र असल मृत्यु र खराबी राखेको छु, जसमा आज म तिमीहरूलाई परमप्रभु तिमीहरूका परमेश्वरलाई प्रेम गर्न, उहाँका मार्गहरूमा हिँड्न र उहाँका आज्ञाहरू, उहाँका नियमहरू र उहाँका न्यायहरू पालन गर्ने आज्ञा दिन्छु। तपाईँ बाँच्न र बुना गर्न सक्नुहुन्छ र परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई आशिष दिनुहुनेछ जुन देश तिमीहरूले अधिकार गर्न जानेछौ। तर यदि तिम्रो हृदयले तिमीले सुन्न नपरोस् र टाढिएर अरू देवताहरूको पूजा गर्यो र तिनीहरूको सेवा गर्यो भने म तिमीलाई आज घोषणा गर्छु कि तिमी अवश्य नष्ट हुनेछौ। तिमीहरूले यर्दन नदी पार गरेको भूमिमा जान र अधिकार गर्नको लागि तिमीहरूले आफ्नो दिन लामो नगर्नु। म आज तिम्रो विरुद्धमा स्वर्ग र पृथ्वीलाई साक्षीको रूपमा बोलाउँछु जुन मैले तिम्रो अगाडि जीवन र मृत्यु, आशीर्वाद र श्राप राखेको छु। त्यसैले जीवन रोज्नुहोस् ताकि तपाईँ र तिम्रा सन्तानहरू बाँच्न सकुन्। कि तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरलाई प्रेम गर्न सक्छौ, कि तिमीहरूले उहाँको वचन पालन गर्न सक्छौ र उहाँमा टाँसिनेछौ, किनकि उहाँ नै तिमीहरूको जीवन र तिमीहरूको आयु हुनुहुन्छ। र परमप्रभुले तिम्रा पिता पुर्खाहरू अब्राहम, इसहाक र याकुबलाई दिने प्रतिज्ञा गर्नुभएको भूमिमा तिमीहरू बस्न सक्छौ। व्यवस्था 30:15-20 टिप्पणी गर्नुहोस्। इसरायलका लागि परमप्रभुको भूमि प्रतिज्ञा गरिएको भूमि थियो कनान। आज परमप्रभुको भूमि परमेश्वरको राज्य, ख्रीष्टको चर्च हो, क्षमा गरिएको देश। यसबारे बाइबलले पब्लिसिङ पुस्तक अ किङ्डम नट मेड विथ ह्यान्ड्समा छलफल गरिएको छ। उहाँको स्वरूप, उहाँको स्वभावमा सृष्टि गरिएकाहरू उहाँसँग मेलमिलाप गराउने र उहाँसँग घनिष्ठ सम्बन्ध राख्ने जुन ख्रीष्टको रगत मृत्युमा गाडिएपछि तुरुन्तै देखा पर्छ भन्ने परमेश्वरको इच्छा हो। परमप्रभु आफ्नो प्रतिज्ञामा ढिलो हुनुहुन्न, जसरी केही मानिसहरूले सुस्तता बुझ्छन्, तर तपाईँसँग धैर्य राख्नुहुन्छ। उहाँ कसैको नाश नहोस् तर सबैले पश्चाताप गरोस् भन्ने चाहनुहुन्छ। 2 Petrus 3:9 तपाईँले देख्नुभयो, ठिक समयमा जब हामी अझै शक्तिहीन थियौँ, ख्रीष्ट अधर्मीहरूको लागि मर्नुभयो। तर परमेश्वरले हाम्रो लागि आफ्नो प्रेम यसरी देखाउनुहुन्छ, जब हामी पापी थियौँ, ख्रीष्ट हाम्रो लागि मर्नुभयो। उहाँको रगतद्वारा अब हामी धर्मी ठहरिएका हुनाले उहाँद्वारा परमेश्वरको क्रोधबाट हामी कति धेरै बस्नेछौँ। रोमी 5:6-10 टिप्पणी गर्नुहोस्। पश्चाताप केवल भावना होइन, यसमा मूड र भावनाहरूको अनिश्चितता छैन। यो आत्माको मौसममा सामान्य परिवर्तन होइन, यो बुद्धिको फोकसको एक अलग परिवर्तन हो। यसले इच्छाको आन्दोलन बोक्छ। छोटकरीमा भन्नुपर्दा, यो मानिसको अस्तित्वको जगमा एउटा क्रान्ति हो। द पल्पिट कमेन्टरीबाट Volume 18:66 प्रतिबिम्ब 515 अल्मैक्सी January 3, 2012 उद्धृत गरिएको छ। त्यसो भए सबैभन्दा महत्त्वपूर्ण प्रश्न यो हुनुपर्दछ, मुक्ति पाउन र परमेश्वरसँग अनन्त जीवन पाउनको लागि मैले मेरा पापहरूको क्षमा पाउन के गर्नुपर्छ? त्यो प्रश्नको उत्तर खोज्नेले गम्भीर छनौटको सामना गर्नुपर्नेछ, एउटा अनन्त निर्णय गर्ने। पुरातन इसरायलीहरूले जस्तै तपाईँले जीवन वा मृत्यु रोज्नुपर्छ। कारबाही गर्नुहोस्, सही समय अब हो।